नमस्कार। उज्यालो 90 नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेकमा प्राविधिक साथी दिनेश निरौलासँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको मंगलबारको श्रृंखलामा हामीले गएको सातादेखि लैनसिंह बाङ्देलको उपन्यास मुलुक बाहिर लिएर आएका छौं। मुलुक बाहिरको पहिलो पटक प्रथम संस्करण विक्रम सम्वत 2005 सन् 1948 नेपाली साहित्य सम्मेलन दार्जीलिङबाट प्रकाशन भएको थियो। हामीले अहिले वाचन गरिरहेको पुस्तक 2069 अर्थात् गएको साल सन् 2012 14 संस्करण प्रकाशित भएको पुस्तक हो। यसको दोस्रो श्रृङ्खला आज वाचन सुरु हुन्छ पृष्ठ 22। डेराबाट निस्केपछि रने अघिअघि म्याउची पछि पछि हिँड्न थाले। जुनेली रात छ, निर्मल जुनको शीतल किरण बाटा मुनि माथिका तुसारात छादित झारपातमा लागेको देखिन्छ। जुनको टकले गर्दा झारपात सबैमा चाँदीको जलप लाए जस्तो देखिन्छ। वनको माझको त्यो मानवहीन सडकमा कतै रुखको छाया परेर अँध्यारो छ, कतै छ्याङ्ग जुनको टक परेको छ। रातको गम्भीर निस्तब्धतामा त्यो वन सुन्ने चकमन्न छ। जुनको टकले गर्दा उपत्यका दुई पहाडको बीचमा जंगल पारी दूर प्रान्तमा देखिने क्षितिजको रङ निलो देखिन्छ। चारैतिर सर्वत्र शान्ति छ, केवल बाटामुनि बगिरहने टिस्टा नदी मात्रै अविश्रान्त गतिले बगिरहेको छ र वारी टिस्टा नदी पारी सुन्ने सघन वनमा छिण स्वरले कोइली कराइरहेको सुनिन्छ। निकै टाढासम्म रनेर म्याउची केही कुराकानी नगरी त्यसै हिँडिरहे। डेरादेखि रनेले पनि म्याउचीलाई एक वचन केही सोधेन। केही टाढा आइपुगेपछि एउटा गहिरो खोल्साभित्र तिनीहरू आइपुगे। त्यसै बेला रनेले सोध्यो, आज त के भनेर बर ओ र डेरामा आइस्? मैले त केही नराम्रो कुरा गरेको थिइनँ, सानो कुरामा त एक्कासी रिसाएर डेरादेखि निस्केर आएछस्। म्याउचीले केही जवाफ दिइन, चुप लागेर हिँडिरहे। रनेले फेरि सोध्यो, मैले त थट्टा मात्रै पो गरेको थिएँ, त किन त्यसरी रिसाइस त? म्याउचीले पछितिरबाट झर्केर जवाफ दिए, ठट्टामा त्यसरी अर्कासित आँखा लाउने त एक दिन पो ठट्टा हुन्छ, दुई दिन पो ठट्टा हुन्छ। रने पछिल्लोतिर मुसो मुसो हाँस्दै हिँडिरह्यो। म्याउचीको अनुहार अघिदेखि अँध्यारो थियो, जन अँध्यारो हुँदै आयो। रनेको स्वाभाविक ठट्टाले त्यसको नारी हृदयमा ठूलो आघात पर्यो। त्यसको निर्बोध मन साह्रै दुखेर आयो। फेरि ती दुई त्यत्तिकै नबोली हिँडिरहे। ऊ र वनको माझमा आइपुगेपछि रनेले फेरि भन्यो, होइन उही ठट्टा हो, साँच्ची हो। माइला भुजेलको कुराले पो त एक्कासी त्यसरी रिसाएकी होस्। पर डेरामा पनि त माइला भुजेलसितै टाँसिएर बसेकी थिइस् कि माइला भुजेलसित? रनेको कुराले म्याउचीलाई साह्रै रिस उठेछ। हिँड्दा हिँड्दै त्यो टक्क उभिए। रनेले भन्यो, हिँड्न, किन उभिए कि? तर म्याउची पटक्क मानिन। अर्कालाई विनसिती दोष लाएपछि नाइ डेरामा जाँदै जान्न भनेर रुन लागि। रनेले फकायो, सम्झायो, तर म्याउची मान्दै मानिन। रने फसादमा पर्यो। यस्तो वनको बाटोमा रातको निस्तब्धतामा के गर्ने, त्यसलाई एक्लै छोडेर जान नहुने। रनेले फकाई फुलाई म्याउचीलाई लाने विचार गर्यो, तर रनेको केही सिप लागेन, त्यो एक डेग नसर्ने भई। रनेलाई रिस उठ्दै आएर म्याउचीको हात समातेर छिटो छिटो हिँड, नत्र पानी मुनि फालिदिउँला, अनि थाहा पाउलिस भनेर तर्सायो, हप्कायो। तर म्याउचीले एक पाइलोसम्म पनि अघि सारिन। रनेको क्रोध बढ्दै गयो। जति जति त्यसले म्याउचीलाई फकाउन थाल्यो उति उति त्यसलाई रिस बढ्दै गयो। त्यसले अनेक सम्झाउँदा डर देखाउँदा पनि केही लागेन। त्यसले म्याउचीलाई हातमा समातेर तान्यो, बलैले घिस्सायो, लछार पछार गर्दै तान्यो। तर म्याउची ठ्याम्मै हिँडिन। रनेला अब अचाक्लै रिस उठ्यो। रिसले बिस्तारो बिस्तारो भयङ्कर रूप धारण गर्यो। त्यसको मनमा अनेक कुभावनाहरू आए। त्यसको जम्मै शरीर काम्न थाल्यो। क्रोध र घृणाले त्यसको अनुहार रातो कालो हुँदै आयो। त्यसका दुवै आँखा अपराधीका जस्ता देखिए। त्यसको मुखमा एउटा अचम्मको कलुषित भावनाको रेखा झल्किरहेको थियो। त्यसले आफ्ना दुवै हात बलियो गरी मुठी पारेको थियो। त्यसको शरीरको जम्मै रगत उम्लिँदै आयो। वनको निर्दय पशु झैँ स्वास स्वास सास फेर्दै त्यसले म्याउचेलाई हेरिरह्यो। त्यस बेला जुन डाँडा पारी पुग्न आँटेको थियो। शीत परेको झारपातमा जुनको अन्तिम टक अझै टल्किरहेको थियो। टिस्टा पारीको सघन वन जुनको उज्यालोले राति अति मनोहर देखिन्थ्यो। लहरा र झ्याउले लटरम्मा बेरेका अग्ला अग्ला रुखका हाँगाबाट जुनको उज्यालो छिरेर सडक छर्लङ्ग देखिन्थ्यो। त्यो बेला चारैतिर चकमन्न र सामसुम थियो। जुनको प्रकाशमन्तिर गम्भीर भावले बगिरहने टिस्टाको पानी पनि निर्मल देखिन्थ्यो। म्याउचीलाई ठूलो आशंका र भयले छोप्यो। त्यसलाई कसैले चारैपट्टिबाट एक्कासी छोपेको जस्तो तथा थिचेको जस्तो लाग्यो। त्यसको अन्तरात्माले भविष्यमा हुने अज्ञात दुर्घटना र विपत्तिको कल्पना गर्न थाल्यो। त्यसबेला आकाश पृथ्वी वन रुख पात सबै फनफनी घुमे जस्तो लागे। म्याउची दुवै हातले मुख छोपेर एकचोटि चिच्चाई। त्यसपछि बाटोको छेउमा एउटा रुख थियो। म्याउची त्यसैलाई समाउन पुगी। रनी लामो लामो सास फेर्दै अझ म्याउचीलाई हेरि नै रहेको थियो। त्यसका दुवै भिर्खुटे सङ्कुचित भए, कञ्चट र गाला चल्न थाले। त्यसका आँखामा असङ्ख्य विषाद र विमर्शका छायाहरू दगुर्न थाले। त्यसलाई आफ्ना आँखाको अघिल्तिर धेरै झुन्किरीहरू घुमिए जस्तो लाग्यो। एकछिनपछि त्यसले म्याउचीको पाखुरा निष्ठुर भावले समात्यो र निस्सासिँदै भन्यो, साँच्चै हिँड्छस् कि तल पानीमा फ्याँकिदिउँ हँ? त्यति भनेर रनी म्याउचीलाई तान्न थाल्यो। तर म्याउचीले आफूले समातिराखेको रुख छाड्दै छाडिन। रनी रिसले बौला भयो। त्यसको विवेक शक्ति हरायो। म्याउचीप्रति त्यसको मनमा अब माया ममता दया केही पनि रहेन। त्यसको हृदय र मस्तिष्क जङ्गलको हिंस्रक पशुको जस्तो विवेक शून्य हुन पुग्यो। क्रोध र घृणाले रनी विक्षुब्ध भयो। त्यसका दुवै आँखा एक्कासी अङ्गार जस्ता काला भए। रिसको आवेगमा त्यसले आफ्नै ओठ टोकिरहेको थियो। हठात् त्यसको मनमा के आयो? त्यसले आफ्नो पटुकामा घुसारेर राखेको उही सेतो रुमाल झिक्यो र बलजफ्ती त्यसका दुवै हात बाँधिदियो। म्याउचीले रुमाल फुकाउन अनेक चेष्टा गरी, छटपटाई चिच्चाई, तर पुरुषको बलियो हातको अघिल्तिर त्यसको केही लागेन। रनेले म्याउचीलाई जुरुक्क उठायो अनि यताउति हेरेर डिलमुनतिर सरेर तलतिर हेरेर म्याउचीलाई तल पानीमा फ्याँकिदियो। तल पानीदेखि झुहम्म गरेर ठुलो शब्द आयो अनि पानी छचल्क्यो। आवाज सुनियो, अरू केही पनि सुनिएन। चारैतिर फेरि चकमन्न भयो। पारी वनमा कोइली कराउँदै थियो, त्यो पनि सुनिएन। जुन पनि डाँडा पारी अस्ताउनै आँटेको थियो, तर यो घटना टिस्टा नदी बाहेक अरू कसैले देखेन। केही बेरपछि रनीले आफ्नो निधारमा बगेको चिसो पसिना हातले पुछ्यो। त्यसलाई सपना जस्तो लाग्यो। एकै मिनट अघि भएको त्यो दृश्य, यो घटना त्यसलाई विस्मृत सपना जस्तो लाग्यो। तर टाउको उठाएर हेर्दा रनीले टिस्टाको पानीमा म्याउचीको लास कहिले डुब्दै कहिले माथि बग्दै गरेको देख्यो। रनी घस्रिँदै बाटामुनिको ठूलो पहराको डिल लिएर पुग्यो र घुँडा टेकेर मुनि पानीमा निर्निमेष दृष्टिले हेऱ्यो। त्यसपछि घोप्टिएर रुन थाल्यो। पारी वनमा एकचोटि फेरि कोइली करायो। रनीले टाउको उठाएर पानीमा हेऱ्यो। त्यसबेला म्याउचीलाई टिस्टा नदीले बगाएर निकै तल पुर्याइसकेको रहेछ। तर त्यसका हातमा बाँधेको सेतो रुमाल भने जुनका टकमा अलिअलि देखिन्थ्यो। म्याउचीलाई आँखाले देखुन्जेलसम्म रनी उतै टिस्टातिर हेरिरहेको थियो। फेरि हिउँद लाग्यो। पहाड खण्डबाट मुगलान पस्ने मानिसहरू फेरि आउन थाले। तरुणी तन्नेरी बुढापाका सर घोमराडी बोकेर हुलका हुल मुगलानतिर बसे। दार्जिलिङ आएर कसैले आरा काट्ने, डुहानी गर्ने, ठिका काम खोजेर गरे। कोही कोइली चोइलीको ठिका लिएर आसामतिर हिँडे। सन् 1914 ताकको कुरा हो। त्यो बेला लडाईँको भर्खरै थालनी भएको थियो। चारतिर संसारमा हाहाकार मचिएको थियो। चारैतिर विश्वमा लडाईँको तातो हावा चलिरहेथ्यो। त्यो 14 सालको लडाईँमा हाम्रा मानिसहरू पनि लडाईँमा जाने थोरै थिएनन्। अनेक गोर्खालीहरू डिपोमा गएर गोर्खा पल्टनमा नाउँ लेखाउन थाले। डिपोमा गयो, नाउँ लेखायो, नापचोक गर्यो। त्यसपछि सिपाही भई कम्मरमा खोकरी भिरेर सामरिक जोसले हिँड्यो। गीत गाउँदै जानु पर्यो जर्मनकै धावामा। लडाईँको जोस प्रत्येक वीर नेपालीको नसा नसामा पसेको थियो। कुलमा कि त नामै कमाउला, कि त बरु लडाईँमा उतै मरौँला भन्ने प्राय सबैको विचार थियो। यो 14 सालको धावामा विशेष गरी हाम्रा पहाड खण्डबाट मुगलान पस्नेहरू भर्तीमा जाने धेरै थिए। पल्टनमा भर्ना भएर देश विदेश हेर्ने सबैको ठूलो रहर थियो। त्यसै बेलाको कुरा हो। डिपोमा भर्ती भएर लडाईँमा जाने सिपाहीहरूको एक हुलमा एउटा भर्खरको तन्नेरी केटो पनि भर्ती हुनलाई नाउँ लेखाउन आयो। त्यो बडो गफी थियो। डिपोमा भर्ती भएको दिनदेखि त्यसले सबै साथीहरूलाई हँसाउन थाल्यो। साथीहरूले त्यसको नाउँ सोद्धा त्यसले आफ्नो नाउँ रणबहादुर भन्यो। घर थियो अरे अरुण खोलापारी। त्यो आफ्नै स्वास्नीसित मुगलानमा पैसा कमाउन आएको थियो अरे। तर टिस्टामा काम गर्दा गर्दै स्वास्नी चाहिँ मुटु दुख्ने व्यथाले त्यसै मरिछ र त्यसपछि डिपोमा भर्ती खोलिएको छ भन्ने सुनेर भर्ना हुन आएको रहेछ। यसरी डिपोमा भर्ना भएर जाने ती गोर्खाली सिपाहीहरू घुम स्टेसनबाट रेलमा चढी हात हल्लाउँदै लडाईँतिर हिँडे। यो 14 सालको लडाईँमा गोर्खाली सिपाहीहरूले अनेक नाउँ कमाए। यी गोर्खा पल्टन फ्रान्सतिर पुगेर पनि लडेरे, फेरि बगदाद, मेसोपोटामिया, ग्यालिपोली, अफगानिस्तान कता कता पुगेर शत्रुसित ज्यानै माया मारेर लडे। तिनी ताका कर्णबहादुर राणा र कुलवीर थापा जस्ता वीर योद्धाले भिक्टोरिया क्रस पाए। एउटा वीर सामरिक जातिले अरूकै निमित्त भए पनि यसरी लड्यो। संसारमा आफ्नो वीरताको यसरी परिचय दियो। वीर गोर्खाली सिपाहीहरूले सधैँका निम्ति आफ्नो नाउँ संसारमा अमर बनाए। चार वर्षपछि बल्ल लडाईँ थामियो। चारैतिर संसारको क्रन्दन, कोलाहल, हाहाकार निमेषभरमा शेष भयो। जुन जुन देशमा जुन जुन मोर्चामा शत्रुसित लड्न पुगेका थिए ती सिपाहीहरू अब फर्कन थाले। देश विदेशबाट सिपाहीहरू आफ्ना आफ्ना घर फर्के। चार वर्षको संहारकारी लडाईँपछि संसारले बल्ल शान्तिको सास फेर्न पायो। अब सिपाहीहरूलाई आफ्नो घर फर्कन ठूलो आतुरी थियो। सबैलाई घर जानको सम्झना भयो। चार वर्षसम्म परदेशमा खस्रो सामरिक जीवनको अनुभव गरेपछि घर फर्कने सबैको आन्तरिक इच्छा थियो। परदेशको जीवनले सबैलाई वाक्क र विरक्त पारिसकेको थियो। कति सिपाहीहरूलाई आफ्नो जहान छोराछोरीको मुख हेर्ने प्रबल इच्छा थियो। कतिलाई आमा बाबु भेट्ने मन थियो, तर कतिलाई त आफ्नो कान्छीसित पनि भेट्ने अमर पिपासा थियो। घर फर्की देश विदेशको वर्णन सुनाउने तथा आफूले लडाईँमा गरेको वीरता, शत्रुमाथि युद्धभूमिमा गरेको हमला, छाउनीमा बसेको कुरा, सैनिक जीवनको कुरा इत्यादि सुनाउने सबैको इच्छा थियो। अब जम्मै गोर्खाली पल्टनहरू देश विदेशबाट घर फर्कन लागे। तर कति सिपाहीहरूले त बबुरा त्यो आनन्द अनुभव गर्ने मौका नै पाएनन्। आफ्नो वीरताको ज्वलन्त परिचय दिएर उनीहरू बिचरा रणभूमिमा उतै मरे। एक हिउँदको दिन प्रातःकालै सिलगढी स्टेसन झिसमिसे त्वालो र कोइरोले ढाकेको छ। उज्यालो हुन लागेको छ। कलकत्ताबाट आउने रेल भर्खर आइपुगेको छ। रेलबाट यात्रीहरू धमाधम ओर्लिँदैछन्। भारी बोक्ने मधिसे कुल्लीहरूले यात्रीहरूको सुटकेस र जिटिमिटी ओसार्दैछन्। चारैतिर बिहानको शीत परेको छ, जाडो पनि उत्कट छ। त्यहाँ लडाईँबाट फर्कने दुईजना गोर्खाली सिपाहीहरू पनि छन्। एउटा सिपाहीले घाँटीमा गलबन्दी बाँधेर आफ्नो देब्रे हात त्यसैमा झुन्ट्याएको छ। त्यस सिपाहीको अनुहार किञ्चित निन्याउरो र रक्तहीन देखिन्छ। अर्कोले पल्टने बुट र पट्टी, शरीरमा खाकीको लुगा र टाउकोमा छत्री टोपी लगाएको छ। त्यसको अनुहार प्रफुल्लित देखिन्छ। त्यसको आँखामा जोस छ, चञ्चलता पनि छ। त्यो फुर्तिलो जवान मान्छे त रणबहादुर नै हो। त्यसले आफ्नो छत्री टोपीको पेटी चौडोमा अड्याएको छ। पिठ्यौमा खाकीको पल्टनै ब्याग, तुम्ली र खुकुरी झुन्ड्याएर सामरिक जोसले त्यो रेलको प्लेटफर्ममा यता र उता हिँड्दैछ। हिँडाइमा आज त्यसको फुर्ती छ। दार्जिलिङको सानो रेलमा त्यो आफ्नो भारी र ठाउँ मिलाउँदैछ। ग्र्याप ग्र्याप गर्दै फुर्तीसाथ त्यो यता र उता हिँड्दछ। घाइते सिपाहीको नाउँ हो दलबहादुर। आफ्नो घाइते साथीलाई हातमा समातेर रणबहादुरले रेलमा बसायो र बस्ने ठाउँ ठिक गरिदियो। चार वर्षपछि तिनीहरू आज लडाइँबाट घर फर्कँदैछन्। रेलमा चढेपछि घाइते दलबहादुरको अनुहारमा आनन्दको झलक देखिन थाल्यो। बल्ल मृत्युको मुखबाट बाँचेर आज ऊ आफ्नो घर दार्जिलिङ फर्कँदैछ। यी दुईको अघि भेट भएथ्यो कुइटा छाउनीमा। रणबहादुर बिग्नै गफी र छट्टी थियो, सबैसित बोल्थ्यो, हाँसखेल गर्थ्यो। त्यसो हुनाले अरू साथीहरूसित त्यसको छिट्टै परिचय भयो। कुइटा छाउनीमा बस्दा हुँदी दलबहादुर र रणबहादुरमा गहिरो मैत्री पैदा भयो। दुवैले एकअर्कालाई मन पराउँथे। फुर्सदका बेलामा, क्याम्पमा आराम लिइरहेका बेलामा यी दुईजनामा खुब दुःख सुखका कुरा हुन्थे। रणबहादुरले पहाडको कुरा गर्थ्यो, आफू पहाडमा गोठाला भई वनवनमा गाईवस्तु चराएको, गोठाली तरुणीहरूसित हाँसेको, खेलेको, जिस्केको, माछा मार्न गएको, आफ्ना मामासँग रावा खोलातिर डुल्न गएको तथा भोटमा नुन लिन गएका कुराहरू सुनाउँथ्यो। दलबहादुर साथीका कुरा चाल मानेर सुनिरहन्थ्यो। त्यसपछि ऊ पनि आफ्नो आत्मकथा सुनाउँथ्यो। आफू 10 वर्षको हुँदा बाबु मरेका, टुरो भएर आफूले दुःख पाएको, अर्काको घरमा नोकर बसेर गाउँतिर दुध बेचेको इत्यादि कुराहरू सुनाउँथ्यो। कहिलेकाहीँ आँखाभरि आँसु पारेर भन्थ्यो, दाई, यो जिन्दगीमा मैले धेरै कष्ट पाएको छु, दुःख पनि पाएको छु। बाबु मरेर टुरो भएपछि मैले कुल्ली काम पनि गर्नु पर्यो, अर्काको घरमा नोकर पनि बस्नु पर्यो, स्टेसनमा कुल्ली काम गर्नु पर्यो। बाबु बाँचेका भए आज मैले यस्तो दुःख गर्नुपर्ने थिएन। मसित गाउँघरमा पढ्ने साथीहरू अहिले अफिसमा क्लर्क काम गर्दैछन्। मेरो त फुटेको भाग्य। यो कुरा सम्झदा त खैदाइ, मान्छेको जुनी त कि कुकुरको भन्दा पनि बेकामा पो देख्छु। यसरी कुरा गरिरहँदा रणबहादुरको मन भने कहिलेकाहीँ विस्मृतिको बादलभित्र परेको हुन्थ्यो। त्यसको हृदय त्यसबेला अज्ञात वेदनाले आकुल हुन्थ्यो। आफ्ना साथीका कुरा सुन्दा त्यसको आफ्नो जीवनमा भएका अतीतका दुःखद घटनाहरू आँखाका अघिल्तिर आउँथे, अनि रणबहादुर मुख बिगारेर मलिनो हाँसो हाँस्थ्यो। त्यसरी यी दुईमा परस्परको आत्मसहानुभूति बढ्दै गयो। यी दुईका माझमा मित्रताको डोरी अझ बलियो हुँदै गयो। केही महिना यिनीहरू कुइटा छाउनीमा सँगै बसे। त्यसपछि सातौँ गोर्खा पल्टनलाई दुई भाग गरेर फ्रन्टमा लाने बन्दोबस्त भयो। अभाग्यवश दलबहादुरको रेजिमेन्ट एकातिर सार्ने हुकुम आयो। दलबहादुरको ग्रुप पल्टन बगदादतिर हिँड्यो र रणबहादुरको पल्टन अफगानिस्तानतिर। लडाईँमा दलबहादुरलाई पाखुरामा गोली लाग्यो, तर उसको भाग्य बलियो थियो र बाँचेर आयो। केही दिन रेस्टिङ क्याम्पमा राखेर पछि उसलाई पन्जाबको एउटा फौजी अस्पतालमा ल्याए। कति दिनसम्म दलबहादुर बेहोस थियो। उसलाई कहाँ लग्यो, के भयो, केही थाहा भएन। पछि पन्जाबको अस्पतालमा आएपछि लडाईँमा भएका सबै घटना उसलाई स्मरण हुँदै आयो। तिनै ताक लडाईँ थामिएको खबर बिजुली जस्तो विश्वभरि फेजियो। लडाईँ साँच्ची नै थामिएछ। लडाईँमा जाने जम्मै गोर्खाली पल्टनलाई छुट्टी भयो। कार्यक्रम श्रुति सम्वेगमा अहिले तपाईँले सुनिरहेको वाचन लैनसिंह बाङ्देलको उपन्यास मुलुक बाहिरको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेगमा पुनः स्वागत छ। तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम, रेडियो ताप्लेजुङ, झापाको एफएम मेची ट्युन्स र बिर्ता एफएम, इटहरीको सप्तकोशी एफएम, विराटनगरको रेडियो पूर्वेली आवाज, धरानको विजयपुर एफएम, रेडियो तेह्रथुम, भोजपुरको रेडियो चोमलुङमा एफएम, सिन्धुलीको रेडियो सहारा, रेडियो बर्दिवास, सर्लाहीको रेडियो एकता, ढुकढुको एफएम र मुक्तेश्वर एफएम, रौतहटको नुन्थर एफएम, रामेछापको रेडियो तीनलाल, खोटाङको हलेसी एफएम, दोलखाजिरीको रेडियो हिमाली, नुवाकोटको रेडियो त्रिशुली र रेडियो जालपा, काभ्रे धुलीखेलको रेडियो सेफर्ड, मकवानपुरको हेटौँडा एफएम, चितवनको रेडियो अर्पण, रेडियो त्रिवेणी र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत, रुकुमको रेडियो सिसुने, पाल्पाको पश्चिमाञ्चल एफएम र रेडियो रामपुर, पोखराको रेडियो तरङ्ग, तनहुँको रेडियो भानुभक्त, रेडियो ढोरबाराही, रेडियो बन्दीपुर र स्मार्ट एफएम, गोर्खाको गोरखकाली एफएम, बागलुङको रेडियो सार्थी एफएम र गलकोट एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान, दाङको रेडियो मध्यपश्चिम, बुटवलको रेडियो रिपब्लिक, गुल्मेको रेडियो रेसुङ्गा, कपिलवस्तुको रेडियो बुद्ध आवाज, रेडियो कोअलपुर, सल्यानको रेडियो राप्ती, जाजरकोटको रेडियो हाम्रो पाइला, दैरेखको ध्रुवतारा एफएम, कैलाली टिकापुर र गुलेरियाको फुलबारी एफएम, कैलाली एफएम, दाङको रेडियो प्रकृति एफएम, सुर्खेतको रेडियो भेरी र बुलबुले एफएम, बैतडीको रेडियो सनसेर, दार्चुलाको नयाँ नेपाल एफएम, हुम्लाको रेडियो कैलाश, जुम्लाको रेडियो कर्णाली र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी आज लैनसिंह बाङ्देलको उपन्यास मुलुक बाहिरको वाचन सुनिरहेका छौं। यसको बाँकी अंश अब वाचन सुनौ। त्यो बेला दलबहादुर अझै अस्पतालमा नै थियो। अब परदेशमा उसलाई विपद पर्यो। के गर्ने, कसरी घर फर्कने? लडाईँ त थामियो। सबै साथीहरू हाँस्दै आफ्ना आफ्ना घर फर्के। परदेशमा रहेको एउटा साथीको कसैले वास्ता गरेन, सोधपुछसम्म पनि गरेन। दुई सातापछि दलबहादुरलाई अस्पतालबाट छुट्टी हुने कुरा भयो, तर ऊ राम्ररी जाति भइसकेको थिएन। घाउको पीडाले गर्दा ऊ साह्रै निर्धो भइसकेको थियो। दलबहादुर अब ठूलो चिन्तामा पर्यो। तर दैव संयोग एक दिन रणबहादुर दलबहादुरलाई खोज्दै त्यहाँ आइपुगेछ। दुःखको दिनमा आफ्नो साथीलाई त्यहाँ देखेर दलबहादुरको मुख प्रसन्नताले दीप्त भयो। उसले साथीको हात समातेर आनन्दले त्यसलाई मुसार्दै गदगद स्वरले भन्यो, दाई कसरी आज यहाँ आइपुग्यो? हेर म त अनि उसले पाखुरामा बाँधेको पट्टी देखाउँदै फेरि भन्यो, यी म त यस्तो विपदमा पो परे, अभागीलाई जहाँ गए पनि उही रहेछ, होइन त? साँच्ची दाई, आज यति दिनपछि तिमीलाई देख्दा साह्रै खुसी लाग्यो, साह्रै। त्यति भनेर उसले साथीको हात आफ्नो छातीमा टाँसेर दीर्घ निश्वास लिँदै कृतज्ञताको दृष्टिले हेऱ्यो। अर्थात् जलनिधिको माझमा आफू डुब्न लागेको बेलामा कसैले बचाउन आएको देख्दा आफूलाई जसरी ठूलो सहारा र आशा लाग्छ, आज ठिक्क त्यस्तै आशा दलबहादुरको मनमा पनि भयो। परदेशमा विपद परेको बेलामा उसलाई ठूलो सहारा मिल्यो। उसको हृदय गदगद भयो। घाइते साथीको यस्तो अवस्था देख्दा र उसको मुखदेखि यस्तो दिनहीन वचन निस्केको सुन्दर रणबहादुरको आँखामा पनि आँसु आयो। त्यसले आफ्नो साथीको यस्तो दयनीय दशा देख्यो। सहानुभूतिले विचलित भई त्यसले साथीलाई केही बेरसम्म टिठलाग्दो दृष्टिले हेरिरह्यो। त्यसपछि दलबहादुरले साथीलाई आफ्नो सबै दुःख दर्दको गाथा सुनायो। रणबहादुरले चुपचाप साथीको कुरा सुनिरह्यो, अरू केही कुरा भनेन। अब परदेशमा निराश्रय भएको साथीलाई हेर्ने, स्याहार गर्ने तथा घरैसम्म पुर्याइदिने त्यसले निश्चय गर्यो। आफ्नो साथीका निम्ति रणबहादुरले दुःखको वास्ता राखेन। अस्पतालबाट छुट्टी भएपछि त्यसले घाइते साथीलाई रेलमा चढाएर स्याहार्दै ल्यायो। परदेशमा बिचल्ली परेको साथीका निम्ति त्यसले आफ्नो दुःख कष्ट सबै सहन गयो। यसरी तिनीहरू सिलगढी स्टेसन आइपुगेका थिए। आज सिलगढी स्टेसनबाट रेलमा चढी ती दुईजना दार्जिलिङ आउँदैछन्। बाटामा रणबहादुरले आफ्नो छेउछाउमा बसेका यात्रीहरूलाई पल्टने बोलीले दङ्ग पारेर फट्टी लाउँदै हँसाउँदै ल्यायो। नचिनेका मानिसलाई पनि बोलाएर ठाउँ सहर सोधेर साइनो पनि लगाइहाल्थ्यो। रेलमा चढेर आउँदा बाटामा हिँड्ने मानिसहरूलाई हात हल्लाएर बोलाउँथ्यो र तरुणी केटीहरूलाई देख्यो भने रुमाल झिकेर हल्लाउँथ्यो, आँखा झिम्काउँथ्यो। चार वर्ष अघि डिपुमा भर्ना भएर लडाइँमा जान लाग्दा आफूले छोडेका घर, कोठी, गाउँ, जग्गा, पहाड, खोल्सा, झरना फेरि हेर्न पाउँदा रणबहादुरको हृदयमा असीम आनन्द र खुसी लागिरहेको छ। त्यही दार्जिलिङको रेल आज फेरि धुवा उडाउँदै फर्काउँदैछ। अघि चार वर्ष अघि टिपुबाट जाँदा हुँदी साथीहरूसित गीत गाउँदै गएको कुरा रणबहादुरलाई सम्झना भयो। त्यो बेला लडाइँमा जाने साथीहरू कति थिए, तर आज कति उतै मरे, कति के भए, कति कहाँ पुगे। जीवनको स्रोतले बगाएर आफूलाई कहाँ पुर्याउँदो रहेछ, यो जीवनको केही ठिकाना रहेनछ। आज यहाँ, भोलि कहाँ, पर्सि कहाँ। जीवनका यस्तै सूक्ष्म कुराहरू विचार गर्दै रणबहादुर अहिले रेलको झ्यालबाट बाहिरतिर शून्य दृष्टिले हेरिरहेको छ। घुम स्टेसन वरपर हिउँदको उराट लाग्दो वातावरण छ। यताउता मानिसहरू फाटाफुट हिँडेका देखिन्छन्। आकाशमा डम्म बादल लागेको छ। पानी पर्ला पर्ला जस्तो दिन भएको छ। सडकमा हिँड्ने मानिसहरू छातीमा मुन्टो गुसारेर जाडोमा हिँडिरहेका देखिन्छन्। बेला बेलामा वारिपारी गाउँमा गाईगोरु कराएको तथा भाले बासेको मधुर स्वर सुनिन्छ, नत्र भने त्यहाँ गाउँघर सुन्ने जस्तो छ। त्यही बेला उँधोबाट आउने रेल घुम स्टेसनमा आइपुग्यो। घुम स्टेसन आइपुगेपछि दलबहादुर र रणबहादुर दुवै रेलबाट ओर्ले। रणबहादुर आफ्नो ब्याग तुम्बी र खुकुरी पिठ्यौमा झुन्ड्याएर भारी चाहिँ एउटा कुलीलाई बोकाएर दलबहादुरको पछि पछि हिँड्यो। दलबहादुरको घर छ घुम पहाडमा, स्टेसनदेखि उता सुके जाने बाटोमा, सडककै मास्तिर पर्छ। दलबहादुरको घरमा आफ्नो बुढी आमा बाहेक अरू कोही छैन। लडाईँमा भर्ना भएर गएको दिनदेखि उसले आमालाई खर्च पठाउँदै थियो, तर वर्ष दिनदेखि भने उसको केही चिठी चपेटा आएको थिएन। लडाईँ थामिएपछि लडाईँमा जाने सबै सिपाहीहरू घर फर्के, तर दलबहादुर फर्केन। उसका साथीहरूले पनि दलबहादुरको केही समाचार भन्न सकेनन्। कसैले त उतै मर्यो भन्ने कुरा गरे, कसैले बेपत्ता भयो, कसैले भने एउटा छोरा भएको पनि लडाईँमा उतै मरेछ। बुढी आमाले विचार गरिन्, तिनी चिन्ता र शोकमा परिन्। कति दिन खाइनन्, सुतिनन्। गाउँ छिमेकका स्वास्नी मानिसहरू आएर तिनलाई सान्त्वना दिन्थे, तर आमाको सन्तप्त हृदय त्यसै सम्झाउँदा कहिले मान्थ्यो र। तिनको जीवनको आशाको डोरी त्यही छोरा दलबहादुर थियो। त्यो पनि कालको कुचक्रमा परेर लडाईँमा उतै मर्यो भन्ने सुनेर तिनको हृदय विदीर्ण भयो। अब बुढेसकालमा मलाई कसले हेर्ने, दुःख पीरमा कसले स्याहार्ने, यही दुश्चिन्तामा बुढियाका आखिरीका दिन बितिरहेका थिए। स्टेसनबाट हिँड्न लागेपछि अलि ओर बाटामा दलबहादुरले शेर्बा बुढालाई देख्यो। बुढाको अनुहार उत्तिकै रातो पिरो रहेछ। कुर्मैलो रङको गलबन्दीले टाउकोदेखि चापुसम्म बेरेर आफ्नो कालो कोटको दुवै पाकेटमा त्यसले हात घुसारेको थियो। बुढो जाडाले आछुछु गर्दै चुर बाटोबाट तल मूल सडकमा झर्न लागेको रहेछ। दलबहादुर उभियो र शेर्बा बुढालाई बोलाउने मनले हेरेको पनि थियो। बुढाको नजर पनि दलबहादुरमाथि पर्यो। शेर्बा बुढाले आँखा छिम्से पार्यो र आँखी भौँ खुम्च्याएर दलबहादुरको अनुहारमा राम्ररी हेऱ्यो। बुढाले दलबहादुरलाई बल्ल ठम्म्याएछ। छेउमा आएर मुसुक्क हाँस्दै भन्यो, ओहो जेठा पो, पल्टनबाट फर्क्याउ? दलबहादुरले पनि हाँसेर जवाफ दियो, हो पल्टनबाट आजै फर्काउँदैछु। कसो जाति नै छौ त? शेर्बा बुढो आनन्दले अधीर भयो। दुवै हात पाकेटबाट झिकेर मुसार्दै भन्यो, जाति नै छु बा, एकमुठी सास त झुन्डिरहेकै छ। जेठा, आज तिमीलाई पल्टनबाट फर्केको देख्दा खुसी पनि लाग्यो, अचम्म पनि लाग्यो। हामीले त तिमीलाई माया मारिसकेको, कसै कसैले त खै नराम्रो कुरा पो भन्यो। त्यति भनेर बुढाले आफ्ना ठिराएका हात काखीमुनि उसार्यो। दलबहादुरले छक्क परेर अन्य मनस्क भावले बुढातिर हेरेर सोध्यो, कस्तो कुरा? शेर्बा बुढाले यताउति हेरेर छेउमा आएर बिस्तारै भन्यो, हेर गाउँघरमा त तिमी उतै लडाईँमा मारियो भन्ने पो हल्ला छ त। दलबहादुर छक्क पर्यो, तर उसले यस विषयमा अरू केही कुरा गरेन। उसले आमाको झल्यास सम्झना भयो। दलबहादुरले सोध्यो, घरमा आमाको खबर के छ, आमालाई कस्तो छ? शेर्बा बुढाले भन्यो, को आमा? बिचरी यस्तो समाचार सुनेदेखि ठुलो सुर्तामा परेको छ जेठा। छोराको मायाले रुँदै दिन बिताउँछे। बुढेसकालमा एउटा छोरो भन्नु तिमी थियौ, तिम्रो पनि त्यो गति भएको सुन्दा ठुलो चिन्तामा परेकी छ। शेर्बा बुढाको कुरा सुनेर दलबहादुरको मुख अँध्यारो भयो। बुढाले उसको अनुहारलाई लक्ष्य गरेर फेरि भन्यो, लौ त आज माया मारिसकेको छोरालाई देख्दा तिम्री आमालाई त सपना जस्तै लाग्नेछ। दलबहादुरले मनमा कुन्नी के विचार गर्यो र पछिल्लोतिर फर्केर साथीलाई हेऱ्यो। अलि परतिर रणबहादुर आफ्नै सुरमा सडकको छेउमा उभिएर बाटा मुनतिर के हेरिरहेको रहेछ। त्यति कुरा भएपछि बुढाले बिदा लिँदै भन्यो, लौ त जेठा भरिभोलि भेटेर कुरा गरौँला है। बुढो हिँड्न लाग्यो। दलबहादुरले सोध्यो, कहाँ जान लागेको? मुसुक्क हाँसेर शेर्बा बुढाले भन्यो, परसम्म पसलमा जानु छ। त्यति भनेर बुढो हिँड्न पनि लागेको थियो। कसो कसो गर्दा बुढाको आँखा दलबहादुरको घिच्रोमा झुन्ड्याएको देब्रे हातमा पर्यो। तर्सेर बुढाका दुवै आँखा ठुला भए। दलबहादुरको छेउमा आएर बुढाले तर्सेको भावले सोध्यो, जेठा यो तिम्रो हातमा के भयो? दलबहादुरले मलिन मुखले हाँसेर सहज कण्ठमा भन्यो, गोली लागेर। बुढो तर्स्यो, उसका दुवै आँखी भौँ तन्किए। बुढाले के कुरा सोध्न मुख बाएको पनि थियो। दलबहादुरले भन्यो, लौ त भेटेको बखतमा कुरा गरौँला है। त्यति भनेर दलबहादुर पल्टनी बुट खस्रो रोडामा घिसार्दै आफ्नो घरतिर हिँड्यो। शेर्बा बुढालाई के सोध्ने मन थियो, तर सोध्न नपाउँदा त्यत्तिकै वाल्ल परि। दलबहादुरलाई पछिल्लोतिरबाट जिज्ञासु नेत्रले हेरिरह्यो। केही बेरपछि फर्केर चुपचाप ऊ पनि निहुरेर आफ्नो बाटो लाग्यो। दलबहादुर आफ्नो घरको आँगनमा पुग्यो, एकचोटि चारैतिर हेऱ्यो, त्यसपछि दलानमा पुगेर ढोकाको सम्मुख बिसायो। घरभित्र केही चालचुल थिएन। रणबहादुरले कुल्लीलाई आफ्नो भारी राख्न लायो र त्यसलाई पठाइदियो। ऊ आफू चाहिँ आँगनको डिल्नेर उभिएर मुनतिर सडकमा हेर्न थाल्यो। केही बेरपछि दरबहादुरले बाहिरबाटै आमा भनेर बोलायो। एकछिन शान्ति छायो। अलि बेरपछि ढोका अलिकति उग्रियो। निलो पछौराले मुख गुर्लुम्मै छोपेर एउटी बुढीले ढोकाबाट बाहिर निहालेर हेरिन्। आफ्नी आमालाई देखेर दरबहादुरको आँखा आनन्दले धपक्क बले। दरबहादुर जुरुक्क उठ्यो। आमाको मुखमा हेरेर फेरि हाँस्दै भन्यो, आमा लडाइँबाट फर्केर आजै आउँदैछु। माया मारिसकेको छोरालाई देख्दा तिनका दुवै आँखामा आँसु आयो। आज हर्षले, आनन्दले, दुःखले तिनको हृदय ढुकढुक गर्न थाल्यो। तिनी आँखाभरि आँसु पारेर छोराको मुखमा हेरिरहन्। तिनीलाई सपना जस्तो लाग्यो। बल्ल आमा छोराको भेट भयो। चार वर्षपछि आमाले माया मारेको छोरालाई पाइन् र छोराले पनि मृत्युको मुखदेखि बाँचेर आएपछि आज आमासित फेरि भेट गर्न पायो। तर बुढी आमाको मातृ हृदयमा कति वात्सल्य प्रेम थियो, हृदयको अव्यक्त रोदनमा छोराको निम्ति कति स्नेह, कति ममता थियो। रणबहादुर आँगनमा उभिएर यो दृश्य हेरिरहेको थियो। त्यति भनेर उसले आफ्नो देब्री पाखुराको घाउ देखाएर भन्यो, यी मेरो पाखुरामा गोली लागेर म त झन्डै मरेको थिएँ। घाइते भएर पन्जाबको अस्पतालमा बसेको थिएँ। लडाइँ थामिएपछि त सबै साथीहरू घर घर फर्कन लागे। म चाहिँ परदेशमा एक्लै भएँ। मेरो घाउ राम्ररी जाती भइसकेको थिएन। मलाई अस्पतालमा छुट्टी हुने कुरा भयो। त्यसै बेला ऊ आएर मेरो स्याहार गर्यो र यसरी स्याहार गर्दै आज परदेशबाट घर ल्याइपुऱ्यायो। नत्र आमा, म त यति बेला पन्जाबको माटोमा मट्टी भइसक्ने। दलबहादुरले आफ्नी आमालाई रणबहादुरले गरेको गुण, दुःख, कष्ट सहेको कुरा, परदेशमा हेरेको जम्मै कुरा एक एक गरी सुनायो। साथीको अनेक प्रशंसा गर्यो। बुढी आमाले छोराको सबै कुरा सुनिन्। रणबहादुरले आफ्नो छोरालाई मृत्युको मुखदेखि बचाएर ल्याएको कुरा सुन्दा तिनको हृदयमा वात्सल्य प्रेम उम्लेर आयो। रणबहादुरलाई हेरिन्। तिनको आँखामा असीम मातृ स्नेह र कृतज्ञता झल्के। आज बुढी आमाको हर्षको सीमा छैन। सधैँसम्म कुहिरो बादल लागिरहने तिनको शुष्क मन प्राणमा आज रमाइलो काम लागेको छ। तिनले हत्तपत्त खानेकुराहरू बनाएर दिइन्। दुई भाइ खाना लाग्दा बुढी आमाले रणबहादुरलाई हेरेर अत्यन्त मधुरो कण्ठले सोधिन्, नानीको घर कहाँ? रणबहादुरले अलिक लाज र आदरको भावसित भन्यो, घर त मेरो अरुण खोला हो आमा। बुढी आमाले कृतज्ञता प्रकट गर्दै भनिन्, नानी तिमीले त मेरो छोरालाई परदेशबाट बचाएर ल्याएछौ, साथीलाई स्याहार गरेछौ, गुण लागेको बाबै तिम्रो भलो होस्। रणबहादुरको हृदय पनि मातृभक्ति र स्नेहले भरियो। त्यो आफ्नो शिरनत गरी बुढी आमाको कुरा सुनिरह्यो। बुढी आमाले मकलमा कोइला सल्काएर ती दुईका बीचमा राखिदिन्। ती दुई आगो ताप्दै कुरा गर्न लागे। बाहिर त्यत्तिकै जाडो छ, आकाश बादलले ढाकेको छ। कहिले हिउँदको चिसो बतास ढोकाबाट छिरेर घरभित्र पस्छ। गाउँघर पनि अहिले शून्य छ, निर्जन जस्तै छ। त्यस दिनदेखि रणबहादुर आफ्नो साथी दलबहादुरसित बस्न थाल्यो। यो हिउँद र वर्षाभरि मुगलान बसी अर्को हिउँद फेरि पहाड अरुण खोला फर्कने त्यसको विचार भयो। भोलिपल्ट दलबहादुर गाउँघरमा छिमेकीहरूसित भेटघाट गर्न गयो। शेरबाबुढासित पनि भेट भयो। धेरै गफ गरेर शेरबाबुढाको घरदेखि दलबहादुर राति अबेर घर फर्क्यो। दलबहादुरको पाखुराको घाउ पनि बिस्तारै बिस्तारै जाती हुँदै गयो। महिना दिनदेखि उसको शरीरमा नयाँ स्फूर्ति र नयाँ उत्साह सञ्चार हुँदै गयो। दलबहादुर र रणबहादुर कहिले खरसाङ डुल्न जान्थे, कहिले सुके बजार। यत्तिका दिनपछि लडाईँको सङ्घर्षमय जीवनदेखि मुक्त भएर आएका छन्। केही दिन आनन्दले काट्ने यी दुई प्राणीको विचार छ। वर्ष लाग्न आँट्यो। रणबहादुरले केही काम खोजेर गरेन। पल्टनबाट कमाएर ल्याएको आफूसित अलिकति पुँजी थियो, त्यसैले दुःख सुख काट्यो। रणबहादुर गफी थियो, त्यसरी गाउँघरमा त्यसको सबैसित छिटै चिनापर्सी भयो। त्यो गाउँघरमा जान्थ्यो, डुल्थ्यो। कुनै बेला स्टेसनमा गएर चिया पसलनिर तास खेल्ने मानिसहरू देख्यो भने त्यो पनि दिनभरि तास जुवा खेल्थ्यो। कहिले कता कता डुलेर अबेर घर फर्कन्थ्यो। दलबहादुरले कति विरोध गर्यो, तास जुवा नखेल्नु भने कति सम्झायो, निषेध गर्यो, तर रणबहादुर गफै गरेर त्यो कुरा त्यसै टारिदिन्थ्यो र भन्थ्यो, दाई एकपल्टको जुनीमा के लानु छ र, खाइसार कि लाइसार। दलबहादुर अरू केही भन्दैनथ्यो। धेरै तर्क गरेर प्रतिशोध गरेर साथीको हृदयमा आघात गर्नु उसलाई जाति लाग्दैनथ्यो। गाउँघरका सबै ठिटीहरू रणबहादुरलाई चिन्थे। कतै कुनै ठिटीलाई बाटाघाटामा देख्यो भने बाटो छेकेर जिस्काउन, छेड हानेर कुरा गर्न त्यसलाई अरू कसैले भेट्दैनथ्यो। सबैसित हँस्यौली गर्थ्यो। हँस्यौली गर्दा रिसाउने मानिसलाई त्यसले भन्थ्यो, जीवन छौन्जेल चोखो आँसखेल गर्नुपर्छ, एकमुठी सास रहेसम्म सबैसित बोलिराख्नुपर्छ, एकपल्टको जुनीमा हाँसेको बोलेको मात्रै सम्झना बस्छ है, मरेपछि त केही लानु छैन, यो जिन्दगी आज छ कि भोलि। कहिलेकाहीँ घिच्रामा निलो रङको रेशमी रुमाल बाँधेर, टाउकोमा पल्टने छत्री टोपी लाएर, कम्बरमा हात राखेर आँगनको डिल्ने रोबी तल मूल सडकमा हिँड्ने तरुणीहरूलाई त्यो हेर्थ्यो र खुब ढाँचा पारेर सुसेली हाल्थ्यो। कुनै कुनै जिस्किने तरुणीहरूले रणबहादुरलाई देख्यो भने भिनाजु भनेर खिजाउँथे, रणबहादुर हाँस्थ्यो। आइतबारका दिन हाट बजार गर्न जाने तरुणी ठिटीहरूलाई देख्यो भने रणबहादुर आँगनमा फुत्त निस्कन्थ्यो र डिलमा उभिएर ती ठिटीहरूले सुन्ने गरी भाका फेरि फेरि गाउँथ्यो, देखेपछि माया लाग्छ नदेखेकै जाति।
जीवन मेरो कथा नलेखेकै राम्रो उनको जीवन मेरो कथा नलेखेकै राम्रो देखेपछि देखेपछि मुटु जल्छ नदेखेकै राम्रो
श्रुति सम्वेगमा यतिन्जेल तपाईँ रेन्सिङ बाङ्देलको उपन्यास मुलुक बाहिरको वाचन सुन्दै हुनुहुन्छ र मुलुक बाहिरको वाचनको आजको श्रृङ्खलाको अन्त्यतिर मैले यो उपन्यासमा चर्चा गरिएको गीतसँग मिल्ने गजल पनि बजाएर सुनाएँ। यो वाचनसँगै आजलाई श्रुति सम्वेकको समय सकिँदैछ। कार्यक्रमबारे तपाईँका सल्लाह सुझाव वा प्रतिक्रियाका लागि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक उज्यालो 90 नेटवर्क पोस्ट बक्स नम्बर 6469 काठमाडौँ। इमेलका लागि श्रुति एट युएनएन डट कम डट एनपी। हवस् त अर्को साता मुलुक बाहिरको तेस्रो श्रृङ्खला लिएर आउनेछौँ। तबसम्मका लागि प्राविधिक साथी दिनेश निरोला र म अच्युत घिमिरे बिदा चाहन्छौँ। शुभरात्री।